باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، والصلاة والسلام علی سید الانبیاء والمرسلین حبیب الہ العالمین ابی القاسم محمد وعلی آلہ الطیبین الطاہرین سیما بقیۃ اللہ فی الارضین۔ قال الله تعالى في كتابه الكريم، بسم الله الرحمن الرحيم، ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين۔ درود بھیجے گا محمد وعلى آله محمد۔ زین محترم، شب جمعہ اور ماہ مبارک رمضان کی شبیں عام حالات میں بھی رحمتوں کا سبب ہیں، خاص کر شب جمعہ میں پروردگار عالم کی مغفرتیں، اس کی رحمتیں۔ چند کلمات، چند جملات دعا کی مناسبت سے آپ کی خدمت میں عرض کریں گے اور اس کے بعد آج کی گفتگو کو آگے بڑھائیں گے۔ درود بھیجے گا محمد و آل محمد۔ دعا کا مطلب ہوتا ہے کسی کو پکارنا، کسی کو بلانا، اونچی آواز میں مثلا یا ہلکی آواز میں۔ یہ جو ہم دعائیں پڑھ رہے ہیں، جیسے ہمارے پاس منقول دعائیں ہیں جس کو ہم معصور کہتے ہیں، جو اہل بیت اطہار علیہ السلام سے پہنچی ہیں، ان میں جیسے دعائے کمیل ہے یا دعائے ندبہ ہے، دعائے سماعت ہے، مختلف قسم کی دعائیں ہیں۔ ان تمام کے اندر دو طرح سے ہم ان کو دیکھ سکتے ہیں۔ ایک تو یہ کہ اہل بیت نے کچھ کلمات ارشاد فرمائے ہیں، ان کلمات کی نورانیت ہے، آپ ان کو ادا کریں گے، کچھ نہ کچھ رابطہ آپ کا اور اہل بیت اطہار علیہ السلام کا قائم ہوگا، اس کے اوپر کچھ نہ کچھ ثواب ملے گا۔ کم از کم اتنا یہ ہے کہ کچھ لوگ کچھ اور کر رہے تھے، لیکن آپ نے دین کے اندر رہتے ہوئے خاندان اہل بیت کی دعاؤں کو پڑھا۔ اس کا اگلا مرحلہ یہ ہوگا کہ آپ کو اس کا ترجمہ بھی سمجھ میں آ جائے۔ مثلاً آپ دعائے کمیل پڑھ رہے ہیں، آپ کو سمجھ میں آ جائے کہ مثال کے طور پر اگر کہہ رہے ہیں کہ قبل اعلیٰ خدمت کا جوارحی، مطلب کیا ہے قبل اعلیٰ خدمت کا جواری، اس کا مطلب کیا ہوا؟ دو مطلب ہو سکتے ہیں، ایک ظاہری مطلب کہ خدایا اپنی خدمت کے لیے میرے اعضاء کو مضبوط کر دے، کہ میرا جسم کسی اور کام کے لیے نہ ہو، میری زندگی کسی اور کام کے لیے نہ ہو، تیری اطاعت کے لیے ہو، تیری خدمت کے لیے۔ یہ وہ چیز ہے جو ہم نے رزق کے معاملے میں عرض کی تھی۔ روح دعائے کمیل کیا ہے؟ میرا سب کچھ تیرے لیے ہونا چاہیے، میری کوئی چیز میرے اپنے لیے نہیں ہونی چاہیے۔ قبض اعلیٰ خدمت کا جوارحی، یہ ایک مطلب ہوا۔ اور زیادہ گہرائی میں جائیں گے تو کیا مطلب ہوگا؟ اس کا مطلب یہ ہوگا کہ اصل میری زندگی میں سے میری فکر ہٹ جانی چاہیے، صرف تیری فکر آنا چاہیے، میرے تمام اعمال کو وردن واحدہ قرار دے دے۔ وردن واحدہ کسے کہتے ہیں؟ ایک ورد، ورد کیا ہوتی ہے حالت؟ ورد کسی لفظ یا جملے کو بار بار تکرار کرنے کا نام ہے۔ آپ اگر ورد کر رہے ہیں، کہہ رہے ہیں اللہ اکبر اللہ اکبر اللہ اکبر، آپ بار بار اس کو دہرائیں گے، یہ ہوگا ورد آپ کا۔ میری پوری زندگی ایک ورد بن جائے، کیا مطلب؟ اٹھوں تب تیرے لیے ہو، بیٹھوں تب تیرے لیے ہو، گھر سے نکلوں تیرے لیے ہو، جو کام کروں وہ بھی تیرے لیے ہو، کسی کے سامنے احترام دکھاؤں وہ بھی تیرے لیے۔ اب ہم لوگوں کی زندگی میں بریک بہت ہیں، وقفے بہت ہیں۔ مثلاً میں آپ کی خدمت میں پوچھتا ہوں، مثلاً ابھی آپ یہاں سے شب جمعہ فارغ ہوں گے، کل پرسوں آپ اپنے کام کاج پہ جائیں گے، یہ جو آپ اپنے آفس میں جو کچھ کر رہے ہیں، یہ اللہ کی خاطر کر رہے ہیں؟ یہ زندگی میں سے مثلا چند گھنٹے خدا کی خاطر نہیں ہو تو اس کا جواب کیسے دیں گے؟ اچھا، ایک مطلب میں یہ شرک نہیں ہے؟ کچھ گھنٹے خدا کے لیے، کچھ گھنٹے ایسے جن کے بارے میں نہیں کہہ پا رہا کہ یہ خدا کے لیے، کیوں نہیں کہہ پا رہا؟ اس کی وجہ یہ کہ میں جانتا ہوں جو کچھ میں کر رہا ہوں بہت زیادہ صحیح کام نہیں ہے۔ مثلا ہم لوگ اس طرح سے سوچتے ہیں کہ اگر ایک آدمی کمرے میں داخل ہوا، اسلام کے احترام کے معیار میں سے اس کے پاس کچھ نہیں ہے، نہ علم، نہ تقوی، نہ جہاد فی سبیل اللہ، نہ حتیٰ سن، کچھ نہیں ہے، میں اس کے احترام میں کھڑا ہو جاؤں، تو ہم کہتے ہیں شرک خفی ہے، شرک ہے۔ کیوں کھڑے ہوئے؟ کیوں کھڑے ہوئے؟ مثال کے طور پر اس کی دولت کی وجہ سے، اس کی طاقت کی وجہ سے، اس کی شہرت کی وجہ سے، خدا سے منسوب نہیں تھا اور تم احترام کے لیے کھڑے ہوئے، اس کا مطلب تم نے شرک کیا، کیوں ہی کیا ہے کام؟ اچھا، اپنے آپ سے پوچھے گا یہ میری زندگی، ساری زندگی ایک ورد بن رہی ہے یا نہیں بن رہی؟ अगर नहीं बन रही ये वो चीज़ें जो दुआ ने हमसे मांगी है। बस दुआ का ये तीसरा मरहला होगा। दुआ का एक मरहला है अरबी में पढ़ना है, दुआ का दूसरा मरहला है उसके उर्दू या आपकी अपनी ज़बान का जो भी तर्जुमा है उसको समझना है, और दुआ का तीसरा मरहला उस दुआ को अपनी ज़िंदगी के अंदर ढूंढना है। हमारी ज़िंदगी में दुआ आई या नहीं आई। अब क्या होगा कि जो उस तीसरे लम्हे में तीसरे मरहले में दाखिल होगा वो दुआ से सही फ़ायदा उठाएगा, वो दुआ से सीखेगा। मुझे यूँ एहसास हो रहा है कि ये दुआएँ हम लोगों की जो डीलिंग है वो दुआओं के साथ ऐसी है जैसे ये कोई पुरेसरार जुमलात हैं, इनको अदा करेंगे कहीं और कुछ और हो जाएगा। वो बाद में होगा, पहले मेरे और आपकी ज़िंदगी पे असर होगा, तब कहीं और कुछ और भी होगा। मसलन मौला अमीर मोमिनीन ने दुआएं इरशाद फरमाई हैं, दुआए कुमैल इरशाद फरमाई है। क्या ऐसा है कि आज शब जुम्मा आप कहीं दुआए कुमैल पढ़ रहे होंगे और कहीं और कुछ और तब्दील होता जा रहा होगा? वो भी होगा, लेकिन जब आप उससे असर ले रहे होंगे। मसलन मैं और आप कह रहे हो कि खुदाया मेरे उन तमाम गुनाहों को माफ़ कर दे, अल्लती तुगैरुन निअम, वो गुनाह जो नेमतों को तब्दील कर देते हैं। आपने भी दुआए को मैंने कहा, आप कहते हैं अल्लाहुम्मा ग़फिर फ़िरली अज़्ज़ुनूब अल्लती तुगैरुन निअम, उन गुनाहों को बख्श दे जिनसे नेमतें तब्दील हो जाती हैं। ये जुमला कब मुझे और आपको फ़ायदा देगा? जब अगली दफ़ा गुनाह मेरे सामने आए तो मैं सोचूं कि ये मैं गुनाह कर रहा हूँ, नेमतें तब्दील हो जाएंगी, फिर वो नेमतें मुझे नहीं मिलेंगी जो खुदा की तरफ से मिलनी थी। अगर ये जुमला मुझे सुबह को याद नहीं आ रहा तो ये रात को भी मुझे मैं दोहरा रहा हूँ, ऐसे ही दोहरा रहा हूँ, इसका मतलब है हासिल उसूल कुछ नहीं होगा। फिर ये सब कुछ मुझे और आपको दुआ से हासिल करना है, और जिन लोगों ने दुआओं पर मेहनत की है उन्होंने दुआओं से बहुत हासिल किया है। हमारे और आपकी रवैये में कुछ कमी है। आज मैं एक जुमला पढ़ रहा था, पहले पढ़ा था, जहन से निकल गया था, यहाँ पे ख़ास बताना चाहिए। मैंने आपकी खिदमत में अर्ज़ किया था आयतुल्ला शाहबादी का। आयतुल्ला शाहबादी को मामूलन इमाम खुमैनी दो जुमले कह के याद करते थे। एक कहते थे रूह ही फिदा, मेरी रूह उन पर फिदा। ये अहले बैत के ख़ास शागिर्दों के लिए जुमला इस्तेमाल होता है, ये रूह ही फिदा। दूसरा कहते थे आरिफ कामिल, किसी को आरिफ कामिल नहीं कहते थे, आयतुल्ला शाहबादी को आरिफ कामिल कहते थे। मैंने अपनी खिदमत में शायद अर्ज़ किया था कि आयतुल्ला शाहबादी एक मस्जिद में नमाज़ पढ़ाते थे तहरान में, और वो मस्जिद जो थी वो बड़े करप्ट एरिया में थी, और वो बड़े कमाल से पढ़ाते थे, पूरी मस्जिद को तब्दील कर दिया करते थे। उसी मस्जिद के अतराफ़ में चंद दुकानदार भी रहते थे, दुकानदार भी आते थे जोहर की नमाज़ पढ़ने के लिए। तो एक दिन बहुत ही दिल जले हुए थे, दुखी दिल के साथ उन्होंने कहा कि कोई आदम नहीं है सुनने वाला, बात सुन ले, अमल कर ले, कब तुम लोग इंसान बनोगे? इस किस्म की बातें उन्होंने काफ़ी की। तो उस वाक्य में लिखा था, जो मैं दो तीन जगह पढ़ चुका हूँ, इसका मतलब है ये वाक्य मुस्तनद है। तो उसमें लिखा था कि उन्हीं दुकानदारों से एक दुकानदार ने जो लिखा था वो भी पढ़ा। चंद दुकानदार उनके पास आए, कहा आगा बहुत डांट लिया आपने, हम चाहते हैं इंसान बने, करना क्या है, क्या करें? आप चाह रहे हैं आपकी तरह आलिम बने, नहीं बन सकते, दुकानदार हैं, दुकानदारी करनी है, अब दुकानदारी करते हुए क्या करें? कहेंगे तीन काम कर लो, दो महीने के बाद भी तुम्हारे ऊपर असर होगा। यानी अगर तुम ये तीन काम कर लो तो दो महीने भी तुमने कर लिया तुम्हारी ज़िंदगी तब्दील हो जाएगी। सही है, ये तीन काम आप और मैं चाहेंगे ना कि इन पर हमारी तवज्जो हो जाए। मैं इसी तबर्रुक के साथ कि जिस आदमी ने ये काम किया उसने कहा कि मैंने इन तीन कामों के ऊपर प्रैक्टिस की, तीसरे महीने में उसके साथ ये वाक़या हुआ। कहने का तीसरा महीना था इन कामों पर अमल करते हुए, एक दफ़ा मैं खड़ा था एक इमाम जमात के पीछे, मैंने एक अजीब मंजर देखा। कहना मैंने देखा कि वो फातिहा पढ़ा रहे थे, अचानक सूरह फातिहा पढ़ाते पढ़ाते कहीं चल गया, आवाज़ आ रही थी कि फातिहा पढ़ा रहा। थोड़ी देर में देखा कि जब अभी आवाज़ आ रही जैसे कोई तशहुद पढ़ा रहा है, भागा भागा फिर वापस आ गया, तशहुद पढ़ा दिया उन्होंने। कहने का मैंने देखा कि बंदे खुदा नमाज में कभी भाग रहा है कभी आ रहा है, आवाज़ आई चली जा रही। क्योंकि मुझे कुछ समझ में नहीं आ रही क्या हो रहा है। तो आखिर में मैं नमाज में उनके पास गया, मैंने कहा साहब ये क्या कर रहे थे आप कभी भाग के जा रहे थे कभी आ रहे थे। उसका चेहरे का रंग हो गया, कहने का तुमने ऐसे देखा मुझे? कहने का हाँ। कहने का कुछ नहीं है, मेरी तवज्जो नमाज में नहीं हो पा रही थी, अल्लाह ने तुम्हारी आँखें खोल दी, तुम्हारी आँखें खुल गई, इसका मतलब तुम मेरे आने जाने को देख रहे थे, फिजिकली तो मैं वहीं खड़ा था, लेकिन ये जो मेरी रूह आ जा रही थी उसको तुम देख रहे थे, तुम्हारी आंखें खुल गई, समझ रहे। अब ये तीन काम मैं आपकी खिदमत में अर्ज करता हूँ, शैतान इस मौके पर हमला करता है, तीन में से कोई एक भुला देता है, अल्लाह करे भूल ना जाऊँ। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद का, तीन बातें जो उन्होंने कही, अब बात मुस्तनद है, ठीक है, इसमें कोई शुबा नहीं है। आयतुल्लाह शाहबादी बड़ी शख्सियत है, इतनी बड़ी शख्सियत है, इराक से एक दफ़ा एक आलिम ने ख़त लिखा, ज़रा और इसमें इजाफ़ा कर दूँ ताकि तीन चीज़ों के लिए आपका जज्बा और बढ़ जाए। एक दफ़ा इराक से एक आलिम ने आयतुल्लाह शाहबादी के नाम ख़त लिखा। आगा का दस्तूर ये था कि जैसे ही किसी आलिम का ख़त आता था, बड़े आलिम का ख़त आता था, इनके फर्जंद बताते हैं वो पढ़ते ही जला देते थे, पढ़ते ही जला देते थे। अच्छा, उस ज़माने में रजा खान के साथ मुकाबले में भी मशगूल थे, तो ये लोग कहने लगे हम समझते थे कोई सियासी मामला है, तो वो सीक्रेसी की खातिर जैसे ही तहरान इराक़ से ख़त आता है जला देते हैं। तो कहने लगा कि एक दिन के फर्जंद ने बताया कि एक दफ़ा मगरिब की नमाज से कुछ देर पहले कासिद ख़त लाया, कोई ख़त लेके आया, ये मगरिब की नमाज़ के लिए जाने वाले थे, घर से निकलने वाले थे, ख़त आया, उन्होंने ख़त जल्दी जल्दी पढ़ा, जनाना भूल गए, घर में छोड़ के चले गए, जनाना भूल गए। कहने लगा मैं तो बहुत अरसे से ताक में था, मुझे मौका मिल गया, मैंने कहा देख ही लूँ ख़त में क्या है जो इतना छुपाते। कहने लगा मैंने ख़त पढ़ा तो नीचे लिखा था अगली दफ़ा इमाम ज़माना से मिलें तो ये पूछिएगा, लिखा था अगली दफ़ा इमाम से मिलें तो ये पूछिएगा। इस मकाम पर थे आयतुल्लाह शाहबादी, उनकी रूह की बुलंदी के लिए दुरूद भेजें मोहम्मद वाले मोहम्मद। उन्होंने कहा कि देखो तीन काम करो, पहली बात नमाज किसी भी सूरत में अव्वल वक्त पढ़ो, देर नहीं करो, अव्वल वक्त चाहिए, देर बिल्कुल नहीं चाहिए, हत्तल इम्कान जमात से चाहिए, नमाज अव्वल वक्त चाहिए, देर नहीं चाहिए, और हत्तल इम्कान जमात से चाहिए, पहला नुस्खा हो गया। दूसरी बात कहने लगे कि तुम लोग कासिब हो, तुम लोग बेचते हो, अपने बेचने में जो लीस्ट प्रॉफिट है उस पे रखकर चीज़ बेच दो, चाहे कोई जानता हो कि असली कीमत कितनी है, चाहे कोई नहीं जानता, बाज़ार में महंगा बेच रहे हैं या बाज़ार में कैसा ही बेच रहे हैं, तुम उतना प्रॉफिट रखो कि कम अज़ कम इतने पे तुम्हारा गुजारा हो जाएगा, उतने पे रखो, बाकी निकाल दो, बाकी की परवाह नहीं करो, अजनबी जान पहचान माहिर गैर माहिर धोखा नहीं देना, जितना कम अज़ कम प्रॉफिट पे तुम्हारा काम चल सकता है उतने पे चलाओ, बाकी को आगे बढ़ा दो। दो बातें, तीसरी बात उन्होंने ये कही, अभी मुझे आखिरी दिन कहना था लेकिन मैं कह रहा हूँ, तीसरी बात उन्होंने ये कही कि अल्लाह ने तुम पर खुम साल साल पे वाजिब रखा है, उसने तुम्हें इजाज़त दी है साल साल करो, मैं तुमसे कह रहा हूँ महीने महीने कर लो, तुम्हारी आँखें खुल जाएंगी। काम सख्त हो गया, पहले वाले पे आप लोगों ने कहा होगा चलो यार ये तो कर ही लेंगे कहीं ना कहीं, अव्वल वक्त नमाज थोड़ा सा मसला है चला लेंगे, दूसरे पे आपने कहा होगा कि दुबई की मार्केट तो वैसे ही इजाज़त नहीं देती कि हम धोखा दें, यहाँ तो कम से कम पे ही चलाना पड़ता है वरना तो कोई आएगा ही नहीं दुकान में, तीसरे पे मामला अब घर सोचने वाली बात है, घर जाके सोच लीजिएगा, शबे जुम्मा है, थोड़ा सा जागिएगा सोचिएगा उस आदमी की तरह खुली आंखें चाहिए नहीं चाहिए, कर सकते हैं नहीं कर सकते हैं, उसको सोच लीजिएगा। उनकी रूह की अजमत के लिए दुरूद भेजें मोहम्मद वाले मोहम्मद। ये उरफा बड़े अजीब थे, मैं बाद वक़्त हैरान होता हूँ कि कितने बड़े लोग इस ज़माने के अंदर आए हैं, वाकई अजीब अजीब मंजर रहा। इनके साथ के जो दूसरे उस्ताद थे इमाम खुमैनी के, हम लोग अभी तक इमाम खुमैनी को सियासतदान समझते हैं, हम उनकी इरफानी हैसियत नहीं पहचान पाए, अगर हम उनकी इरफानी हैसियत जान लें तो वो उससे कहीं बड़े हैं जो हम समझ रहे हैं, कि हम मिसाल के तौर पर टाइम्स मैगजीन में मैन ऑफ द सेंचुरी समझ रहे हैं कि वो बड़ा कमाल हो गया, ये बहुत छोटी सी बात है। इनके उस्ताद जो दूसरे उस्ताद थे और जवाद मलिकी तब्रेज़ी, उनके उनका मकाम अजीब मकाम था, ایک تو میں نے ان کا سنا دیا آپ کو کہ وہ اگر حسن زادہ عملی قبر پہ فاتحہ پڑھنے گئے تو کیا ہوا ان کے ساتھ. ایک بات اور سناتا چلوں. آجواد ملکی تبریزی قوم میں ہوا کرتے تھے اور مدرسے فیضیہ میں بھی آنا جانا تھا ان کا. ایک رات مدرسے فیضیہ میں 400 لڑکوں نے استاد فاطمی نیا نے یہ واقعہ سنایا. انہوں نے کہا 400 کے آس پاس سمجھ لو, مثلا فرض کرو 300, 350, 350, 450 یعنی 400 بھی بہت زیادہ اسٹک نہیں کر رہے ہیں, آس پاس کی کوئی فگر. اتنے کے قریب لوگوں نے ایک رات میں ایک خواب دیکھا, سب نے ایک خواب. کہنے کا عالم یہ تھا کہ جو کمرے سے نکلتا تھا وہ کہتا تھا تم نے یہ دیکھا, کہتا تھا میں نے بھی یہ دیکھا, اور پورا مدرسہ کہہ رہا تھا سب نے ایک خواب دیکھا. ایک خواب کیا دیکھا ہے؟ ایک خواب دیکھا ہے ایک جنازہ جا رہا ہے, رسول خدا ساتھ ساتھ جا رہے ہیں. سب نے ایک خواب دیکھا, جنازہ جا رہا ہے, رسول خدا ساتھ ساتھ جا رہے ہیں. اب یہ سب یہ باتیں کر رہے تھے, کیا ہوا کیا ہوا, اچانک خبر آئی جواد ملکی تبریزی کی فوتگی ہو گئی, ان کا جنازہ اٹھنا. ایک اور عالم جو ان کے ساتھ تھے کہنے لگے کہ میں نے خواب میں دیکھا کہ میں لیٹا ہوا ہوں اور آسمان کا جیسے ایک پردہ پھٹا ہے اور اس میں سے نورانیت ظاہر ہونا شروع ہوئی. کہنے لگے پھر دوسرا پردہ پھٹا, پھر نورانیت اور بڑھ گئی. کہنے لگے مجھے ایسا لگا جیسے آسمان کے پردے پھٹتے چلے جا رہے ہیں, پانچواں, چھٹا, ساتواں, تو مجھے لگا جیسے بہت نزدیک آ گیا کہ عرش خدا آنے والا ہے. کہیں گے میں نے ایسے احساس کیا کہ جیسے عرش خدا میں ہم پہنچنے والا ہوں, تو دیکھا کہ نیچے نزدیک نزدیک کوئی کھڑا ہوا نماز پڑھ رہا ہے. کہیں گے میں نے غور سے دیکھا تو دیکھا جواد ملکی تبریزی تھے. اب یہ دیکھ ہی رہا تھا, کہیں گے اچانک کسی نے گھر کا دروازہ کھٹکھٹایا. میں نے گھر کا دروازہ کھولا تو باہر نوکر کھڑا تھا مرزا جواد ملکی تبریزی کا. کہنے گا آگا جلدی آ جائیں, آگا فوت کر لیں, جلدی آئیں, آگا فوت کر لیں. یہ لوگ اس پائے کے لوگ تھے. اگر یہ ریکمنڈیشن دے رہے ہیں نا, یہ تین نماز اول وقت پڑھ لوں حتی الامکان جماعت کے ساتھ, منافع کم سے کم رکھو, کم از کم منافع کے اوپر گزارا کر لوں, اور تیسری بات کیا تھی, حقوق شرعیہ خمس خدا نے ایک سال پہ رکھا تم مہینے مہینے پہ نکال لو تو خدا تمہاری آنکھوں کو کھول دے گا انشاءاللہ. درود بھیجے گا محمد وال محمد. بار دیگر درود بھیجے گا محمد و آل محمد. سورہ جاسیہ کی آیات کی تشریح میں چند آیات کریمہ کی تلاوت اور تشریح کرتے ہیں. افرائیت من اتخذ الہہ ہوا, آیا اس شخص کو دیکھا جس نے اپنی خواہشات کو معبود بنا لیا. وأضله اللہ علی علم, اور اللہ تعالیٰ نے علم کی بنا پر اس پر گمراہی کا حکم لگا دیا ہے. یعنی اس نے کوئی ایسا کام کیا ہے کہ خدا نے حکم لگا دیا ہے کہ اس نے گمراہ ہونا. خدا نمتال کسی کو نعوذ باللہ گمراہ خود نہیں کرے گا, کیوں گمراہ کرے گا؟ لیکن اگر کوئی بہت گمراہی دکھائے, اتنی گمراہی دکھائے کہ قانون کے تحت اب اس کی ہدایت نہیں ہونی ہے, پھر گمراہی کا حکم آئے گا, پھر یہ نہیں گمراہی سے بچ پائے گا, پھر کچھ بھی کر لے پھنسا رہے گا. وَأَضَلَّهُ اللَّهُ عَلَى عِلْمٍ وَخَتَمَ عَلَى سَمْعِهِ وَقَلْبِهِ, اور خدا نے اس کے کان اور اس کے دل پر مہر لگا دیے. وَجَعَلَ عَلَى بَصَرِهِ غِشَاوَةً, اور اس کی آنکھوں پر پردے ڈال دیے. یہ تین علامتیں کیا ہیں؟ کان, دل اور آنکھ. یعنی اب کچھ ریسیو کرنے کے لیے کوئی چیز باقی نہیں رہی ہے. انسان جو کچھ حاصل کرتا ہے وہ دو ذرائع سے حاصل کرتا ہے, یا مادی طریقے سے علم حاصل کرتا ہے تو دیکھ کر سن کر علم حاصل کرتا ہے, یا مانوی طریقے سے علم حاصل کرتا ہے تو وہ قلب کے ذریعے سے علم حاصل کرتا ہے. انسان کے پاس دو تین سورسز ہیں کہ جس کے ذریعے سے وہ علم حاصل کرے. خدا نمتال ارشاد فرما رہے اس نے چونکہ اپنے نفس کی پیروی کی اتنی کی کہ اس کا نفس اس کا معبود بن گیا ہے, تو خدا نمتال نے اس کو ان علی علم گمراہ کر دیا ہے, اس کو گمراہی میں مبتلا کر دیا ہے, اور گمراہی میں ایسا مبتلا کیا ہے کہ خاتمہ علی سمعہ و قلبہ وجعل علی بصرہ غشاوہ, اس کی کانوں پہ مہر لگا دیے, اس کے دل پہ مہر لگا دیے, آنکھوں پہ پردے ڈال دیے, اب کوئی چیز اس کو ہدایت نہیں دے سکے گی, اس کا معاملہ ختم ہو جائے گا. لہٰذا یہاں تک معاملہ ہے کہ رسول خدا نے اگر کبھی کسی کے لیے ایسے شخص کے لیے استغفار کا ارادہ کیا تو خدا تعالیٰ نے ارشاد فرمایا کہ نہیں, تستغفر لہم ام لا تستغفر, اب آپ ان کے لیے مغفرت طلب کریں یا نہ کریں، یعنی رسول خدا کریں گے ہی نہیں ظاہر ہے. فرمایا خدا نے یعنی انتہا یہ کہ فرمایا اب آپ طلب مغفرت کریں یا نہ کریں ان کی بخشش نہیں ہونی. البتہ اس جملے کا مطلب یہ رسول خدا طلب مغفرت نہیں کریں گے اب اس کے لیے. وجعل علی بصره غشاوة، پھر اس کے بعد خدا تعالیٰ نے ایک جملہ بھی فرمایا فمن یهدیه من بعد اللہ، اب اللہ کے بعد اس کو کون ہدایت دے سکتا ہے؟ کتنا برا مقام ہونا چاہیے یہ کہ وہ خدا جو رحیم ہے، وہ خدا جو غفور ہے، تمام عیوب کو چھپانے والا ہے، وہ خدا کہہ رہا ہے کہ اب میں اس کو گمراہی میں مبتلا کر دوں گا، اب کچھ نہیں چھوڑوں گا. یہ کس کے ساتھ ہونا ہے؟ افرأیت من اتخذ الہ ہوا، جس نے اپنی ہوا و ہوس کو اپنا معبود بنا لیا. اس خاطر یہ علماء کہتے ہیں، روایتوں کے اندر آتا ہے، اور جب ہم علماء کہتے ہیں مطلب یہ نہیں قرآن و سنت سے ہٹ کر کچھ ہے، وہی قرآن و سنت کے اندر آتا ہے کہ فرماتے ہیں اپنی خواہشات کے اوپر اتنا مت چلو، خواہشات پہ کنٹرول کرنا سیکھو. اگر تھوڑی بھوک ہے تو ہاتھ کھینچ لو، تھوڑا سا کم آ جاؤ. کچھ دل چاہ رہا ہے کسی چیز کا، بعض اوقات کرو بعض اوقات نہ کرو. کیوں؟ خواہشات کو اپنے اوپر حاوی نہ ہونے دو. خواہشات حاوی ہو جائیں گی، رأیت من اتخذ الہ ہوا ہو جاؤ گے، اس کے بعد نہ آنکھیں کام کریں گی، نہ دل کام کرے گا، نہ کان کام کریں گے. افلا تذکرون، کیا تم نصیحت حاصل نہیں کرو گے؟ اب اس سے بڑھ کر کیا ہونا چاہیے؟ یعنی اور خدا کیا فرمائے ہم لوگوں کے لیے؟ ہمارے سامنے قانون رکھ دیا. دیکھیے قانون کہاں سے شروع ہوا تھا؟ جس نے اپنے نفس کی، اپنی ہوا و ہوس کی پیروی کی. جب اس نے ہوا و ہوس کی پیروی کی تو دوسرا مرحلہ کیا ہوا؟ خدا نے اس کو گمراہ کر دیا. جب خدا نے گمراہ کیا تو کیا ہو گیا؟ یعنی خدا نے گمراہ کیا کر دیا، یعنی قانون گمراہی اس کے اوپر نافذ ہو گیا. جب وہ ہوا تو کیا ہوا؟ اس کے کان اور اس کے قلب اور اس کی آنکھوں پر سب پر مہریں لگ گئیں. اس کے بعد خدا فرماتا ہے اب اس کو کون ہدایت دے سکتا ہے؟ آخر میں فرما رہا ہے کیا تم نصیحت حاصل نہیں کرو گے؟ کیا نصیحت حاصل کریں خدایا؟ یہ کہ تم اپنے نفس کی اتنی ہوا و ہوس کی اتنی پیروی مت کرو. آپ اور میں بھی یہ کام کر سکتے ہیں. مثلا آپ کبھی آرام کر چکے ہیں، آپ کا دل ابھی بھی چاہ رہا ہے نہیں لیٹے رہو. کیوں لیٹے رہو؟ آرام تو کر لیا نا، بس اٹھو اب جاؤ، کچھ کام کرو، کوئی عبادت کرو، کوئی مطالعہ کرو، کوئی انسانوں کی مدد کر لو، اپنے بھی بچوں کے ساتھ وقت گزار لو. آپ نے سیر تفریح کرنی ہے، کتنی سیر تفریح کرنی ہے؟ تھوڑا سا کر لو اتنا کہ فریش ہو جاؤ، پھر بعد میں مشغول ہو، کوئی کام کرو، زندگی کا ہدف نکالو. زندگی کا ہدف یہ تھوڑی کہ بس انسان کماتا رہے گا اور اس کے بعد ختم ہو جائے گا. ہدف بناؤ، کیا ہدف بنانا ہے؟ درود بھیجے گا محمد و آل محمد. انسان تھوڑے تھوڑے چیزوں میں کنٹرول کرتا رہے نا، بڑے مراحل طے کر لیتا ہے. چیزوں میں تھوڑا تھوڑا سا کنٹرول کرتا رہے. مثلا تھوڑا سا کنٹرول کر دیجئے، نماز میں توجہ ادھر ادھر نہ جانے دیں، تھوڑا سا کنٹرول کریں، توجہ اندر رہنی چاہیے. اپنے اوپر تھوڑا سا کنٹرول کر لیں. مثلا اتنا ہم آپ کی خدمت میں عرض کر رہے ہیں ٹیلی ویژن کے معاملے میں، کب کنٹرول سیکھیں گے؟ کب سیکھنا ہے؟ آپ کوئی جنت آپ کی آنکھوں کے سامنے کھول کے دکھائے گا تب چھوڑیں گے، نعوذ باللہ جہنم کھول کے دکھائے گا تب کریں گے. نہیں بھائی، یہ سب نہیں ہوگا، یہ مرنے کے بعد آنکھیں کھلیں گی ہماری. مولا کا وہ فرمان ذہن میں رکھیے گا، بہت خوبصورت فرمان. فرمایا کہ الناس نیام اذا ماتن تبہو، لوگ سو رہے ہیں، جب مریں گے تو جاگ جائیں گے. اس سے پہلے کہ ہم مریں اور جاگیں، ابھی جاگیں. ابھی جاگنے پر جزا ہے، ادھر تو فرشتے ابو سفیان کو بھی جگا لیں گے، سب کو جگا لیں گے. یہاں جاگنے کے اوپر نمبر ملنا ہے کہ یہاں کون جاگے گا اور اپنی آنکھوں سے دیکھ لے گا کہ بھائی یہ غلط ہے، یہ صحیح ہے، جو صحیح ہے اسے لینا ہے. وَقَالُوا مَا هِيَ إِلَّا حَيَاتُنَا الدُّنْيَا نَمُوتُ وَنَحْيَا وَمَا يُهْلِكُنَا إِلَّا الدَّهْرُ. یہ جملہ ہے جو مادہ پرستی کی بنیاد ہے. وہ لوگ جو سمجھتے ہیں نا کہ مثال طور پر کمیونزم وغیرہ، ڈائلیکٹک میٹیریلزم جو ہیگل نے دیا، یہ سب نئی چیزیں. نئی چیزیں نہیں ہیں، قرآن 1400 سال پہلے کہہ رہا ہے یہ سب کچھ، یہی سمجھتے ہیں. یہ کیا کہتے ہیں؟ یہ کفار یہ کہتے ہیں وَقَالُوا، انہوں نے یہ کہا ہے، مَا هِيَ إِلَّا حَيَاتُنَا الدُّنْيَا، ہماری دنیا، ہماری زندگی دنیا کے سوا کچھ نہیں ہے. نموت و نحیا، ہم مرتے ہیں جیتے ہیں، وما یہلکنا الا الدہر، اور یہ زمانہ ہے جو ہمیں مارتا اور زندہ کرتا ہے. کوئی خدا نہیں ہے، کوئی قیامت نہیں ہے، کوئی فرشتے نہیں ہیں. ما یہلکنا الا الدہر، یہ زمانہ ہے جو ہمیں مٹا دیتا ہے. بس خدا کے علاوہ کائنات کو دیکھنا یہ کوئی نئی فکر نہیں ہے، یہ پرانی فکر ہے. دیکھیے 1400 سال پہلے کا جملہ اس میں لکھا ہوا. گزشتہ انبیاء سے بھی نقل ہوا ہوا ہے. گزشتہ انبیاء کے زمانے میں بھی کچھ لوگ یہ تھے, یہ کہتے تھے وما یہلکنا الا الدهر, نموت و نحیا, ہم مرتے ہیں زندہ ہوتے ہیں, جو کچھ بھی ہے زمانہ ایسے ہی ہے. تو سوچے گا ہم لوگ اپنے عمل میں وہیں نہ پہنچ گئے ہیں, ہمارا عمل کہیں ہمیں وہیں نہ لے جائے کہ ہم بھی یہی سمجھنے لگیں کہ بھائی اب کوئی قیامت پتہ نہیں ہے بھی یا نہیں ہے. اور اسی طریقے سے خود امام حجت کی تشریف آوری کے معاملے میں کتنا ہم عقیدے کے اوپر باقی رہیں گے, کیونکہ ہمارے پاس روایتوں میں لکھا ہوا ہے کہ بہت کم لوگ اس بات کے معتقد رہ جائیں گے کہ امام کی تشریف آوری ہونی ہے. اچھا کچھ لوگ تو زبان سے کہیں گے کہ بھائی نہیں ہونی, جیسے کہ بعض دشمنان اہل بیت نے یہ کام کیا اور سزا اٹھائی. کچھ ایسے ہوں گے کہیں گے جب ہوگا تو دیکھیں گے, عملاً یہ یہی کہہ رہے ہیں کہ نہیں ہوگا. جو بھی یہ کہہ رہا ہے نا جب ہوگا تو دیکھیں گے, اس کا مطلب ہے عملاً یہ کہہ رہا ہے کہ ابھی نہیں ہو رہا. آپ کو اگر پتہ چل جائے آپ کے شہر کے اندر کل کوئی آفت آنے والی ہے, مصیبت آنے والی ہے, کوئی کہتا ہے کہ جب ہوگی تو دیکھا جائے گا؟ اگر کوئی یہ جملہ کہے تو ہم یہی سمجھتے ہیں اس کو ابھی یقین نہیں آیا, ورنہ یہ بھی چلا جاتا کوئی دنیا جا رہی ہے. اگر ہمیں واقعاً یقین ہو کہ امام کی تشریف آوری ہونی ہے تو پھر ہم یہ نہیں کہیں گے جب ہوگا تو دیکھیں گے, بلکہ ہم یہ کہیں گے ہاں ابھی سے دیکھیں گے, ابھی سے کوشش کریں گے. تو ہم مولا کے لیے ابھی سے تیار ہو رہے ہوتے, ابھی سے کوششیں کر رہے ہوتے. وَقَالُوا مَا هِيَ إِلَّا حَيَاتُنَا الدُّنْيَا, جو کچھ ہے دنیا کی زندگی, اصل انسان کی گمراہی میں مصیبتوں میں سے ایک مصیبت صرف دنیا کو دیکھنا ہے, ہر چیز میں دنیا کو دیکھنا. جب بھی کوئی کام کرے گا اس کی نشانی کیا ہوگی؟ نشانی ہوگی جب بھی آپ کہیں گے نا یہ کرو وہ کرو, یا بس ہم اس کا خود ذہن سوچے گا مجھے یہ کرنا ہے نہیں کرنا, سب سے پہلے یہ دیکھے گا دنیا والے کیا کہیں گے. اپنی زندگی سے جملہ باہر نکال دیجیے, ہمیشہ یہ مت سوچیں دنیا والے کیا کہیں گے, ہمیشہ یہ سوچیں خدا کے نزدیک کیسا رہے گا, خدا قبول کرے گا یا نہیں کرے گا, حجت خدا کے نزدیک کیسا ہوگا, حجت خدا نے قبول کرنا ہے. کاش ہم لوگ بچوں کو بھی اپنے یہی سکھاتے, ہمارے لیے بہتر رہتا. ہم اپنے بچوں کو بھی یہی سکھاتے کہ تمہاری اس کامیابی سے امام بہت خوش ہیں. ہم ہمیشہ یہ کہتے ہیں بیٹا بڑا ہوگا تمہاری دنیا میں تمہارا نام ہوگا. یہ دنیا ونیا مت سکھائیں بچوں کو. بعض دعائیں ہم لوگوں کی اچھی دعائیں نہیں ہیں, مجھے یاد ہے بچپنے سے ہم لوگ سنتے تھے بڑا ہوگا شہزادہ بنے گا, جو بڑے بڑے شہزادے بدبخت مرے ہیں, کیوں اس کو بدبختی کی دعائیں دینے شہزادہ بنے گا. آج کون مثلا ابھی کوئی اور دعا کرے ساری دنیا کی دولت تجھے مل جائے, اچھا قارون بنانا ہے کیا؟ کیوں مل جائے ساری دنیا کی دولت؟ انبیاء دنیا دولت کے پیچھے بھاگے تھے کیا؟ ہاں مثال کے طور پر خدا تمہیں پرہیزگار بنائے, خدا تمہیں امام کی عوام و انصار میں شامل کرے, خدا تمہیں صلاحی, اس طرح کی دعائیں کریں. شروع سے بچپنے سے بچوں کو غلط دعائیں دے دے کر ان کا کام خراب کر دیا. مثلا بچہ کپڑے پہن کے آیا, آہ بہت خوبصورت لگ رہا ہے, سب کہیں گے اچھے کپڑے پہنا ہوا, ساری زندگی کے لیے نوٹ کر لے گا مجھے لوگوں کی زبان سے نکلوانا ہے کہ میں نے اچھا پہنا ہوا. سب غلط آئیڈیالوجی کے حساب سے غلط ہے. ساری جو تربیتی لحاظ سے ہمارے جملے جو ہم بچوں کو کہہ رہے ہیں بہت ناقص ہیں, اچھے جملے نہیں بولتے. مثلا کبھی کوئی بچہ اچھا کام کر کے فوراً سے کہیں تمہارے اس کام سے مولا بہت خوش ہوں گے, امام زمانہ خوش ہوں گے تم سے, کیوں نہیں کہتے؟ یہ ہم لوگ کا اورینٹیشن ہے, یہ شاید صحیح جگہ پہ نہیں ہے. اس خاطر بچے اب ہمارے ساتھ کیا ہوتا ہے, پھر وہی تعلیمی نظام بیچ میں آ جائے گا جس کو اب میں نہیں چھیڑنا چاہوں گا. پہلے بچوں کو خراب کرتے ہیں پھر بچوں کو صحیح کرنے کی کوشش کرتے ہیں. پہلے بچپنے میں ان کو بگاڑتے ہیں, بگاڑ دیا. جب بچہ بالغ ہونے کے نزدیک آتا ہے وہ نماز نہیں پڑھ رہا, اب یہ نہیں کر رہا, اب پریشان ہو رہے ہیں نماز کیوں نہیں پڑھ رہا. بھائی بگاڑنے والے میں خود تھے, ہم خود تھے, شروع میں کیوں بگاڑا تھا؟ شروع میں صحیح چلا لیتے تو اب یہ بڑے ہو کے بھی صحیح چلتا, آگے ہو کے بھی صحیح جاتا. اچھا اگر کسی کے ساتھ ایسا ہو گیا ہے اس کو اپنے آپ سے پوچھنا چاہیے, جو پہلے والوں نے جو کچھ بھی کیا مجھے تو اپنی قیامت کا خود جواب دینا ہے نا, مجھے تو اپنا خود جواب دینا ہے, تو اپنی تربیت کے اوپر خود سوچ لیں, اپنے لیے خود محنت کریں. بس واقعات کو دیکھیں, دنیا کو دیکھیں, کائنات کو دیکھیں. اچھا بھی جمعہ ہے, توسل کریں. توسل کسے کہتے ہیں؟ توسل اور کس وقت خدا اس توسل کو قبول کرتا ہے؟ توسل یعنی کسی کے صدقے میں مانگنا, کسی کے صدقے میں مانگنا. نہیں ہمارے اعمال کے اندر توسل کی گنجائش نہیں ہے. حقیقت یہ مثلا ہم کہیں ہمارے اعمال کہیں پہنچائیں گے, ہمارے اعمال کہیں نہیں پہنچا پائیں گے. मैंने कह रहा अमाल नहीं करने, करने तो हैं लेकिन कहीं पहुंचाएंगे नहीं। कितने ही वाकयात हमें मालूम है, बाज़ औक़ात क़यामत की सख्ती छोटी छोटी चीज़ों पर भी है। अभी आज एक वाक़या पढ़ रहा था, गोया शायद शेख अब्बास कुम्मी ने अपनी किताब में लिखा था मनाज़िलुल आख़िरा, शायद उस किताब के अंदर था, तो उसके अंदर लिखा था कि एक आदमी कब्रिस्तान में खड़ा था। बाज़ औक़ात लोगों के लिए कश्फ होते हैं। एक दोस्त ने कहीं मेरे पास सवाल भेजा हुआ है कि कश्फ की ऑथेंटिसिटी कैसे पता चलती है। अब मैं उनको लिख के भेज दूंगा, वैसे सुन भी रहे होंगे शायद वो, कि जब कश्फ होगा ना तो फिर ये क्वेश्चन नहीं रहेगा कि इसकी ऑथेंटिसिटी क्या है। कश्फ होगा तो इतना शदीद होगा कि नाम भी याद नहीं रहेगा फिर, और अपने नाम पर इतना यकीन नहीं होगा जितना उस कश्फ की हकीकत पर यकीन होगा। तो वह जनाब अली कब्रिस्तान में खड़ा था, तो एक दफ़ा उसने एक मंज़र देखा, देखा कि बहुत खूबसूरत वजी बावकार आदमी एक कब्र की तरफ जा रहा है, और कह रहा है कि ऐसी खुशबू आई उसके जाने से कि मैं ज़िंदगी में कभी ऐसी खुशबू नहीं सूंगी। वो कब्र के अंदर गए, कब्र में से नूरानियत समझ में आ रही थी। कहने लगा थोड़ी देर मैंने देखा इंतहाई शदीद बदबू आना शुरू हो गई, बहुत शदीद बदबू आई, इंतहाई मकरूह शक्ल का, खबीस शक्ल का, जैसे कोई कुत्ता सामने से आया, और वह कुत्ता भी उसी कब्र में चला गया। थोड़ी देर में कहने लगा कि ऐसा लगा कि जैसे कोई लड़ाई हो रही है, और उसके बाद कहता है मैंने देखा कि वो जो जवान इंतहाई खूबसूरत गया था, खून आलूद हुआ हुआ, ज़ख्मी हुआ हुआ वापस आ रहा है, और उसकी हालत बहुत ख़राब। तो वो जब जाने लगा तो इसने देखा मैंने इतना कुछ देख लिया है, समझ में अभी तक कुछ नहीं आया, तो भाग के उस जवान के पास गया। कहने लगा कि क्या हुआ, ये क्या देखा मैंने? ये कहने लगा कुछ नहीं, ये जो आदमी खबर में है मैं इसके नेक आमाल हूँ, मैं इसका नेक अमल हूँ, खुदा ने नेक अमल को हुक्म दिया है कि वो साहिब कब्र के साथ रहे, मैं तैयार होकर आया कि मैं इसके साथ रहता कब्र में, मैं इसके लिए नूरानियत का सबब था, इसकी कब्र की तारीकियों को ख़त्म कर देता, इसकी कब्र को मैं खुशबुओं से भर देता, मैं इसके लिए मुनिस और गमखार था। मैं गया इसके पास अपना वादा निभाने के लिए कि पीछे से इसके बुरे अमाल उस कुत्ते की शक्ल में आए, उसके बाद वो भी वहीं पर चले गए। मैंने बहुत जद्दोजहद की कि मैं उस कुत्ते का मुकाबला करूँ, उस कुत्ते को बाहर निकालूं, लेकिन बदकिस्मती से इसके बुरे अमाल इतने अच्छे नहीं थे, इतने ज़्यादा थे कि मैं उसके सामने बेबस हो गया। ये देखो कि मुझे कुत्ते ने कितनी जगह से काटा है। और उसके बाद वो कहने लगा कि मैंने उधर तक मुकाबला किया जब तक मेरे लिए मुमकिन था, अब मैंने देखा मेरे लिए मुकाबला करना मुमकिन नहीं है, अब मैं वापस जा रहा हूँ, ये होगा और इसके बुरे अमाल होंगे। ये बहुत सिम्बॉलिक है लेकिन हकीकत है, ऐनन हकीकत है, यही है जो कुछ है। ये कब्र बहुत कश्फ की जगह है, कब्र कोई वो ज़मीन का वो चंद गज का टुकड़ा नहीं है जो हम समझ रहे हैं, कब्र एक दुनिया का नाम है, और वो ऐसी दुनिया जो हम लोग के साथ साथ चलती है। दफनाए हम बाद में जाते हैं, लेकिन दफनाने के बाद जो दुनिया कश्फ होनी है वो अभी भी हमारे साथ चल रही है। हमारे जितने अच्छे हमारे हमारे साथ हैं, जितने बुरे हमारे साथ चल रहे हैं, वो सबके साथ। तवस्सुल क्या है? खुदा मुमताज़ से कहना, खुदाया एक दुनिया तूने दी है, ये मौका ख़त्म हो जाएगा, फिर एक और दुनिया आएगी जो अजीब छुपी हुई है, किसी के सदक़े में हमारी उस दुनिया को अच्छा कर दें। हम यहाँ से गुजर जाएंगे, कुछ अर्से के बाद कोई चीज़ हमारे बस में नहीं रहेगी। कुछ अच्छाइयों को लेकर आए हैं, लेकिन उन कुछ अच्छाइयों के मुकाबले में नहीं मालूम कितनी बुराइयाँ हैं जिनको लेकर जाएंगे। शायद ही हम मुकाबला कर पाएँ, तो कहीं से हमें मदद चाहिए, नुसरत चाहिए, और कोई नुसरत कोई मदद अहले बैत अथहार अलैहिस्सलाम से बढ़कर नहीं मिल सकेगी हमें। उनका दर है जो हमें नुसरत दिलाएगा, उनका दर है कि जो हमारी मुश्किलात को आसान करेगा। तो सारे अमाल अंजाम देंगे, इबादतें भी करेंगे, नेक अमाल भी अंजाम देंगे, सब कुछ करेंगे, लेकिन उम्मीद अहले बैत अथहार अलैहिस्सलाम से लगा के रखेंगे कि खुदा ये सब कम पड़ जाएगा। हाँ, इतने अमल हमें चाहिए कि वो हमारी शफाअत कर दें। शफाअत कभी कोई कम अज़ कम नहीं आ रहे, उतने पे पहुंचना ज़रूरी है जिसके बाद उनकी तरफ से बरकतें नाजिल हों, उनके उनकी तरफ से हमारे लिए कुछ मुश्किल आसान हो, बस उसको हासिल करने की कोशिश करनी चाहिए। तवस्सुलात क्या हैं? या अभी आज फिर मैं अर्ज़ कर रहा हूँ, शबे जुमा है, वक्त निकाल के कहीं तन्हाई में बैठे, दिल से पुकारना ज़रूरी है। निशानी क्या है उस दिल से पुकारने की? गिरिया होगा। दिल से पुकारने की निशानी गिरिया है। हमारे पास बास आमाल के अंदर आमाल उम्मे दाऊद 13 رجب کے نزدیک 15 رجب کو انجام پانے والے اتنے بڑے امانے زہر سے شروع کرو, اثر لگ جاتی ہے, مغرب لگ جاتی ہے. زہر سے لے کے مغرب تک کے اعمالے آخر میں لکھا ہے, اعمال ابن داؤد کے آخر میں لکھا ہے, اس سب کو انجام دے, اگر مکھی کے پر کے برابر بھی آنسو نکل آئے تو سمجھ لو خدا نے قبول کر لیا. آنسو کی اہمیت ہے, گریے کی اہمیت ہے. آج رات آپ کہیں بیٹھے ہیں, چار چار گھنٹے آپ دعائیں پڑھتے رہیں, زیادہ اہمیت نہیں ہے. کتنی دعاؤں نے آپ کے دل پہ اثر ڈالا ہو کہ آپ کے آنکھوں سے آنسو نکل آئے خدا نمتال کے سامنے, نہ ریاکاری کے لیے اللہ کے حضور, اس کی اہمیت ہے. اس خاطر میں نے پچھلے سال بھی آپ کی خدمت میں ایک چیز عرض کی تھی, تسبیح کو ایسے پڑھیں جیسے ذکر آپ کا دل کر رہا ہے, آپ اپنے دل کو نرم ہوتا پائیں گے. دل کا نرم ہونا آپ کی آنکھوں سے ظاہر ہوگا. تسبیح یہی اللہ اکبر اللہ اکبر, یہ ایسے پڑھیں جیسے آپ کا یہ دل پڑھ رہا ہے, اور ایسے پڑھیں جیسے یہاں سے دل سے جو پڑھ رہا ہے تو یہ خون کے ذریعے سے پورے جسم کو تسبیح کا پیغام مل رہا ہے. خود بخود آپ اثر پائیں گے اس کے اندر, خود بخود آپ اپنے آپ اپنے اندر ایک تبدیلی احساس کر رہے ہوں گے کہ ہاں کچھ حاصل کر رہا ہوں گے. شب جمعہ کے موقع پر ضائع نہ جانے دیں آج کی رات, کوئی نہ کوئی وقت نکالیں, خدا نمتال کے ساتھ اپنے لیے کوئی راستہ آسان کر لیں. نہیں معلوم اگلی شب جمعہ میسر ہونی ہے نہیں ہونی ہے, نہیں معلوم خدا نمتال نے ہمارے لیے کیا تجویز فرمایا ہے, نہیں معلوم اگلی شب قدر میں مجھے اور آپ کو آدھے گھنٹے بیٹھنے کی توفیق ملنی ہے یا نہیں ملنی ہے. دعاؤں میں سے ایک دعا مغفرت کی دعا کریں, شب قدر کے حاصل ہونے کی دعا کریں کہ خدا شب قدر بابرکت دے دے. ایسا نہ ہو کہ مثلا شب قدر آئے چلی جائے اور ہمارا کچھ نہ کر سکیں, بس شب جمعے کے اوپر گڑ گڑا کے خدا نمتال سے اپنے لیے توفیقات طلب کریں, اپنے مرحومین کو یاد کریں. روایت میں لکھا ہے مرحومین شب جمعہ کے موقع کے اوپر اپنے لواحقین کے گھروں کے سامنے آتے ہیں اور بعض اوقات روتے ہوئے چلے جاتے ہیں اور یہ التماس کرتے ہوئے چلے جاتے ہیں, کاش ہمارے لیے فاتحہ ہی پڑھ لیتے, ہمارے ہاتھ بے بس ہو گئے ہیں, اب تم نے ہمیں بھلا دیا ہے, ہمارے ہی گھروں میں رہ رہے ہو. اپنے مرحومین کو یاد کریں, پتہ نہیں کس کس مصیبت میں پڑے ہوئے مرحومین, شاید میرے اور آپ کی ایک فاتحہ سے کچھ کام بن جائے اور اس سے ہمیں بھی جزا ملے گی, ہمیں اور آپ کو بھی جزا ملے گی. اپنے اعمال کے اوپر غور کریں. شب جمعہ ضائع نہ ہونے دیں, تین چار دفعہ آپ کی خدمت میں عرض کر چکا ہوں, اور ان تمام میں اہل بیت سے توسل کروں, سب چیزوں کے اندر اہل بیت سے توسل کروں. انہوں نے سکھایا, مثلا یہ جو دعا ہمارے پاس ہے, یا دائم الفضل علی البریہ یا باسط الیدین بالعطیہ, اس کو پڑھیے. مفاتیح جنان کے اندر دعائے کمیل کے ساتھ ہی موجود ہے, بہت شب جمعہ میں پر فضیلت دعاؤں میں سے ایک دعا. اس کے پڑھنے سے انسان اپنے اندر ایک تبدیلی احساس کرتا ہے. وقت کے امام کو پکارے, وقت کے امام کو پکارے. اور مثلاً بعض اوقات انسان سوچتا ہے کیا کہے, وقت کے امام سے کیا کہے, کس منہ سے کہے, کیا ہے جس پہ بلائے. تو بعض اوقات یہ علماء حضرات روایات ہمیں یہ بھی سکھاتے ہیں کیا کہو, کیوں وہ دربار سے آشنا ہے, درگاہ کے آداب ان کو پتہ ہیں. تو مثلاً بعض اوقات یہ کہتے ہیں, یہ کہو مولا ہمارے پاس آپ کو پکارنے کی زبان بھی نہیں ہے, ہم گناہ گار ہیں, ہمارے پاس وہ دل بھی نہیں ہے جس سے آپ کو پکار سکیں. ایک دعا کے اندر شاید شب قدر کی دعاؤں میں سے تھی, بہت اچھا ایک جملہ لکھا تھا, اس میں لکھا تھا خدایا عبادت گزار اپنی عبادتوں کے ذریعے بخش لیے جائیں گے, تقوی اور پرہیزگاری کرنے والے اپنے تقوی کے ذریعے بخش دیے جائیں گے. یہ بتا میں گناہ گار کہاں جاؤں, اگر تو نے صرف عبادت گزاروں کو بخشنا ہے, صرف پرہیزگاروں کو بخشنا ہے, عرفاء اور زاہدوں کو بخشنا ہے, تو یہ بتا تو نے مجھے شب جمعہ اپنے گھر میں بلایا کیوں تھا. خدا نے توفیق دی نا مجھے اور آپ کو, ہم یہاں بیٹھے میں خدا نمتال کا ذکر کر رہے ہیں, اہل بیت کا ذکر کر رہے ہیں, خدا سے کہہ سکتے ہیں خدا اگر تو نے بخشنا نہیں تھا تو مجھے اتنی توفیق کیوں دی تھی, تو نے کیوں تو نے مجھے توفیق دے کر اتنے دن بلایا اپنے پاس, آج شب جمعہ میں اپنا ذکر میرے ذہن کے اندر ڈال دیا کہ میں تیرے سامنے بیٹھا ہوں, اگر مجھے اب بھی نہیں بخشے گا پھر میرے لیے کیا امید ہے, پھر مجھے بخشش چاہیے خدا کس کے صدقے میں چاہیے. اب خدا نمتال کے سامنے ہم کہہ سکتے ہیں کہ خدایا हमें जो सबसे बेहतर पता है तेरे दर तक पहुंचने के लिए वो अहले बैत का दर है, इससे बेहतर हमें नहीं मालूम। और अहले बैत के दर में वो दर जिस पे सब झुकते हैं वो सैयदा का दर है, इससे बेहतर हमें नहीं मालूम। पंच तन तारुफ करने लगते हैं, अपनी शनाख्त करवाने लगते हैं तो सैयदा के जरिए से करवाते हैं। वाक्य इमाम गिरिया करते हैं, अपने जद्दे माजदा के मसाइब पर गिरिया करते हैं। हर इमाम ने बीबी सैयदा के मसाइब के ऊपर गिरिया किया होगा, हर इमाम ने बीबी के मसाइब के ऊपर गिरिया किया। मसाइब कैसे मसाइब हैं, हम लोग तो आंखें बंद किए हुए लोग हैं, लेकिन सैयदा हमें सिर्फ एक जुमले में बता रही हैं, कह रही हैं मुझ पर वो मसाइब टूट रहे हैं कि अगर दिनों पर टूटते तो रात हो जाती, पहाड़ों पे टूटते तो चकनाचूर हो जाते। ऐ सैयदा वो कौन से मसाइब हैं जो आप पर टूटे हैं? रिवायत का एक जुमला अर्ज करूं, एक रिवायत कहती है सैयदा जब दरबार में गई तो जवान थी, जब वापस आई तो बूढ़ी थी। इस जुमले में क्या राज है? दरबार में कौन सी बीबी के साथ इहानत की गई है ये हम सब नहीं जानते हैं, हम बहुत कम चीज़ों को जानते हैं, लेकिन हमें ये निशानियाँ पता हैं, हमें अलामतों के ज़रिए से खबर हो रही है। एक जुमला मौलाना अमीर मोमिनीन ने फरमाया, वो मैंने पहले समझता था कि शायद तकल्लुफन किसी ने लिख दिया हो, बाद में देखा मुस्तनद है, मौलाना अमीर मोमिनीन का मुस्तनद जुमला है। दो चंद आदमी एक जगह बैठे हुए थे, अपने साथ गुफ्तगू कर रहे थे कि मुसीबत किसे कहते हैं, जिंदगी में मुसीबत झेलना किसे कहते हैं। एक आदमी कहता है मुसीबत ये है कि तुम भूखे रहो, दूसरा कहता है मुसीबत ये हो कि तुम्हें कर्ज मांगना पड़े। तो मौला अमीर मोमिनीन बराबर से गुजरते हैं, कहते हैं मौला आप बताएं मुसीबत किसे कहते हैं। मौला इन लोगों की सुनते हैं, उसकी बाद रिवायत में इस तरह से लिखा है कि इधर उधर देखते हैं, कहते हैं मुसीबत ये है तुम्हारी जौजा को मारा जाए तो कुछ ना कर सको। तो खुदा इस एक जुमले को लेके सारी रात गुजार दे। अब जुमले की तशरीह करो, जौजा को मारा जाए वो जौजा जो रसूल खुदा की बेटी है, वो जिसके सर पर बारह बाबों की इबादत का ताज है, वो जिसके दरवाजे में जिब्राइल आते हैं, उसके ऊपर कोई नापाक हाथ उठे, अली का सब्र कितना होना चाहिए। अब एक और जुमला हर्ज करता हूं, मैं मौला अली से कहूंगा मौला गर्दन में रस्सी बंधवा के गलियों में घसीटे जाना ये ज्यादा सब्र नहीं है? ये भी तो सब्र है, पर मारे ये मेरे लिए आसान है, कोई सैयदा पे हाथ उठाए ये मेरे लिए मुश्किल। कभी कभी अपने तौर पर सोचता हूं खुदा ये तूने क्या मंजर किया, तेरी बस याद है तूने इम्तिहान में कामयाब किया, लेकिन हम अंधों को समझ में नहीं आता ये कैसा मंजर था, सैयद शोदा अपनी माँ को देख रहे थे। शायद इस खानदान की हिम्मत यहीं से बंधी, बीबी जैनब ने उम्मे कुलसुम ने अपनी माँ को देखा तो बाजार कूफा सहना आसान हो गया।
तुझे वास्ता मोहम्मद व आले मोहम्मद का उनकी नूरानियत से दिलों को मुनव्वर फरमा। ऐ पाक परवरदिगार तुझे वास्ता मोहम्मद व आले मोहम्मद का दुनिया और आखरत में अहले बैत की हमराही नसीब फरमा। ऐ पाक परवरदिगार शब जुमा है, पाक परवरदिगार माह मुबारक रमज़ान है, इस एक साल में हमने कसरत से गुनाह किए होंगे, सबका ज़िंदगी में हमारे गुनाह होंगे, ऐ पाक परवरदिगार اگر ہماری کوئی ادا تجھے حسین کے واسطے سے پسند آئی ہے پاک پروردگار، اس ادا کے صدقے میں ہمارے تمام گناہوں کی مغفرت فرما. اے پاک پروردگار، ہم نے اپنی زندگی میں سید الشہداء کا غم اٹھایا ہے پاک پروردگار، اگر تجھے غم اٹھانا پسند ہے اس کے صدقے میں ہمارے گناہوں کی مغفرت فرما. اے پاک پروردگار، تیری اس نعمت کے تیرے سامنے شکر گزار ہے پاک پروردگار، نسلاً بعد نسلاً قیامت تک تمام نسلوں کو غم حسین جاری رکھنے والوں میں قرار فرما. اے پاک پروردگار، تجھے واسطہ محمد و آل محمد کا، قلب امام زمانہ کو ہم سے راضی و خوشنود فرما. آج کی شب جو امام کی عبادتوں ہیں پاک پروردگار، ان عبادتوں کے صدقے میں ہماری عبادتوں کو قبول فرما. ان کی دعا ہے مغفرت کے صدقے میں جو وہ مومنوں کے لیے کر رہے ہوں گے، اے پاک پروردگار ان کی دعاؤں کے صدقے میں ہمارے گناہوں کی مغفرت فرما. اے پاک پروردگار، ہمارے مرحومین تیری رحمت کے منتظر ہیں پاک پروردگار، آپ کے تمام مرحومین آپ کی طرف سے دی جانے والی دعاؤں کے منتظر ہوں گے. اپنی دعاؤں میں اپنے مرحومین کو یاد کریں، خدا سے واسطے قرار دیتے ہیں پاک پروردگار، تجھے واسطہ اس ذکر حسین کا، تجھے واسطہ ذکر سیدہ کا، ہمارے تمام مرحومین کے گناہ صغیرہ و کبیرہ کی مغفرت فرما. اے پاک پروردگار، اگر ان کے ذمے کوئی عبادتیں ہیں کوئی واجبات ہیں پاک پروردگار، تو ہمیں ان واجبات کو ادا کرنے کی توفیق نصیب فرما. اے پاک پروردگار، قلب امام زمانہ کو ہم سے راضی و خوشنود فرما، ان کے ظہور مبارک میں تعجیل فرما، ان کے ماننے والے جن مشکلات سے گزر رہے ہیں اس میں ان کو فتح و نصرت نصیب فرما، دشمنان امام کو نیست و نابود فرما. اے پاک پروردگار، نسلاً بعد نسل ہمیں اور ہماری تمام نسلوں کو اہل بیت کے بہترین جانصاروں میں قرار فرما. اے پاک پروردگار، تو نے تحفے دینے کا وعدہ کیا ہے شب جمعہ، تیری طرف سے آنے والی مغفرت ہمارے لیے تحفہ ہے. اے پاک پروردگار، تجھے واسطہ محمد و آل محمد کا، اس شب جمعہ پر ان کی راہ میں شہادت نصیب فرما. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.